بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 6 ہے. آج ہم کتاب دانش اقبال کے چند پہلو ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف طالب حسین سیال ہیں. یہ کتاب آپ کی خدمت میں اسطفیٰ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. آئیے سنتے ہیں پارٹ نمبر 6. اور حضرت خالد رضی اللہ تعالیٰ عنہ کی فوجی عبقریت رسول اللہ صلی اللہ علیہ وسلم کی فوجی عبقریت کے سامنے ناکام ہو گئی. اندازہ لگائیے کہ 40 تیر اندازوں کی غلطی کی وجہ سے مسلمانوں کو کس قدر نقصان ہوا اور کس قدر تکلیف اٹھانی پڑی. حضرت محمد صلی اللہ علیہ وسلم کی قیادت میں جو جماعت جنگ احد میں لڑ رہی تھی وہ تقویٰ، راست باز اور تعلق باللہ میں اپنے مثالات تھی. عالمگیر اور آفاقی معیار کے مطابق بھی یہ جماعت روئے زمین پر سب سے بڑھ کر راست باز افراد پر مشتمل تھی، لیکن 40 افراد کی غلطی، کوتاہی اور حب مال کی وجہ سے پوری جماعت کو زبردست جانی نقصان اٹھانا پڑا اور جنگ کا پانسا پلٹ گیا. کیا اللہ تعالیٰ پیغمبر خدا اور صحابہ کرام رضی اللہ تعالیٰ عنہ کا مددگار نہ تھا؟ کیا مخلصین کی اس جماعت پر رحمت خداوندی سایہ فزن نہ تھی؟ اس قسم کے سوالات کا جواب رسول اللہ صلی اللہ علیہ وسلم کے طرز عمل میں مضمر ہے. آپ صلی اللہ علیہ وسلم نے جس دانشمندی اور استقلال کے ساتھ بحران کی حالت میں اپنی فوج کی کمان کی وہ تاریخ میں اپنی مثال آپ ہے. آپ صلی اللہ علیہ وسلم نے حالات کا گہری نظر سے تجزیہ کر کے ہر آنے والے عمل کو عمل کا لمحہ بنا دیا اور اس وقت تک چین سے نہیں بیٹھے جب تک اپنی تدبیر، حکمت عملی اور قائدانہ صلاحیت کی بدولت احد میں تیر اندازوں کی غفلت کی تلافی نہیں کی اور کفار مکہ کی دست برد سے مدینہ کو محفوظ نہیں کر لیا. آپ صلی اللہ علیہ وسلم اور آپ صلی اللہ علیہ وسلم کے صحابہ اس وقت تک حالت جنگ میں رہے جب تک آپ صلی اللہ علیہ وسلم کو یقین نہیں ہو گیا کہ کفار لڑائی کا ارادہ ترک کر کے مکے کی طرف لوٹ رہے ہیں. رسالت مآب صلی اللہ علیہ وسلم کی فراست، قیادت، قوت ارادی اور صحیح و عمل پر یقین کا اندازہ اس طرز عمل سے ہوتا ہے جو آپ صلی اللہ علیہ وسلم نے احد والے دن جنگ کے خاتمے کے بعد اختیار فرمایا. مارٹن لنکس اس طرح منظر کشی کرتے ہیں، جب وہ مسلمان شہر میں پہنچے تو سورج غروب ہو رہا تھا اور جو ہی وہ مسجد میں پہنچے انہوں نے مغرب کی نماز ادا کی. اس کے بعد نبی اکرم صلی اللہ علیہ وسلم آرام کرنے کے لیے لیٹے اور اس قدر گہری نیند سو گئے کہ وہ بلال کی عشاء کی اذان نہ سن سکے، اور جب جاگے تو اپنے گھر میں ہی عشاء پڑھ لی. انصاریوں کے سعدین، سعد بن عبادہ اور سعد بن معاذ اور اوس اور خزرج کے دیگر زعما ساری رات باب مسجد پر پہرا دیتے رہے کیونکہ قریش کے واپس لوٹنے کا اندیشہ تھا. دوسرے دن نماز فجر ادا کرنے کے بعد پیغمبر اسلام نے بلال رضی اللہ تعالیٰ عنہ کو حکم دیا کہ وہ یہ اعلان کر دے کہ دشمن کا ضرور تعاقب کرنا ہے اور ہمارے ساتھ ان اشخاص کے علاوہ جو کہ کل کے دن جنگ میں ہمارے ساتھ موجود تھے کوئی اور ہمارے ساتھ نہیں جائے گا. اگرچہ احد کے میدان میں مسلمانوں کے کثیر افراد زخموں سے چور تھے، انہوں نے اپنے زخموں پر جہاں تک ممکن تھا مرہم پٹیاں باندھی اور دوبارہ روانگی کے لیے تیار ہو گئے. پیغمبر خدا اگرچہ اپنے دائیں کندھے کو مشکل سے ہلا سکتے تھے، سب سے پہلے تیار ہو گئے. جب حضرت طلحہ رضی اللہ تعالیٰ عنہ روانگی کا وقت پوچھنے کے لیے آئے تو آپ صلی اللہ علیہ وسلم اس وقت باب مسجد کے قریب گھوڑے پر نظر آئے اور اتنے زخم ان کے جسم پر تھے کہ ان کی آنکھوں کے سوا کچھ نظر نہیں آ رہا تھا. اگرچہ وہ معذور تھے لیکن وہ روانگی کے ارادے سے اپنے گھر چلے گئے. لشکر اسلام نے پہلا پڑاؤ مدینے سے 8 میل دور ڈالا. اس وقت دشمن رواح کے مقام پر خیمہ زن تھا جو زیادہ دور نہ تھا. پیغمبر اسلام نے اپنے اطاعت گزاروں کو حکم دیا کہ وہ ایک وسیع علاقے میں پھیل جائیں اور زیادہ سے زیادہ لکڑیاں اکٹھی کریں اور ہر شخص اپنے سامنے لکڑیوں کا ایک الگ بندر رکھے. چنانچہ سورج غروب ہونے تک انہوں نے تقریباً 500 ایندھن کے نمایاں ڈھیر تیار کر لیے اور رات ہوتے ہی ہر شخص نے اپنے ڈھیر کو آگ دکھا دی. شعلے دور اور وسیع مقامات سے نظر آتے تھے، ایسا لگتا تھا کہ وہاں ایک بہت بڑی فوج خیمہ زن ہے. کچھ قریشی واپس آ کر مدینے پر حملہ کرنا چاہتے تھے لیکن انہوں نے متفقہ طور پر فیصلہ کیا کہ وہ سبک رفتاری کے ساتھ مکہ روانے ہو جائیں. رسول خدا صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں نے متفقہ طور پر فیصلہ کیا کہ وہ سبک رفتاری کے ساتھ مکہ روانہ ہو جائیں. रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम और उनके साथियों ने वहां सोमवार, मंगल और बुध 3 दिन अपने अपने खेमों में गुजारे और हर रात वो आग के अलाव रोशन करते थे। हालांकि उन दिनों में उनको आराम और निगहदाश्त की सख्त जरूरत थी। जुमेरात को वो मदीना वापस लौट आए। अल्लामा इकबाल कुरान की तालीमात और पैगंबर इस्लाम की हयात तैयबी की रोशनी से मुस्तनीज होकर अपने खुतबात में बार बार इस सच्चाई को वाजे करते हैं कि इस्लाम ने देखने, सुनने और गौर व फिक्र करने पर बहुत ज्यादा जोर दिया है। गोया इस्लाम पहले इस इंसान को यह दावत देता है कि वो इस कायनात को अपने हवास खमसा के जरिए देखे और अक्ल सलीम की बुनियाद पर हयात दुनियावी को खूबसूरत, आसूदा, महफूज और खूबतर बनाए। इस नुक्ता नजर से इकबाल साइंसी उसूलों की रोशनी में अमल और सही की तबलीग करते हैं। साइंस की रूह से कायनात का निजाम इल्लत और मालूल के सिलसिले में मुंसलिक नजर आता है। साइंस के नुक्ता नजर से दुआ और उसके असरात की तौजीह नहीं की जा सकती, क्योंकि दुआ एक रूहानी अमल है जो मादियत से बालातर है। बंदे और खुदा के ताल्लुक के मामले में साइंस की रसाई नहीं हो सकती। इकबाल मजहब के अजाइम को साइंस और फलसफे से बुलंदतर समझते हैं। अमरीकन नफ्सियातदान प्रोफेसर विलियम जेम्स की इस इबारत का हवाला देते हैं जिसमें कहा गया है कि दुआ इंसान की जिबिल्लत में दाखिल है। साइंस कुछ भी कहे, मुझे तो यूं नजर आता है कि जब तक दुनिया कायम है, दुआ या इबादत का सिलसिला भी कायम रहेगा, इल्ला ये कि हम इंसानों के जहनी साख में कोई तब्दीली पैदा हो जाए, मगर जिसका जहां तक हमारे इल्म का ताल्लुक है, इम्कान नहीं। दरअसल दुआ को तहरीक होती है तो इसलिए कि इख्तियारन नफ्स इंसानी के अगरचे कई मरातिब हैं, बाई हमा इसकी तहों में एक नफ्स इज्तमाई पोशीदा है जिसे अपना सच्चा हमदम, रफीक आला किसी मिसाली दुनिया ही में मिल सकता है। लिहाजा कितने इंसान हैं जो हमेशा नहीं तो अक्सर इस हमदमे सादिक की तमन्ना अपने सीनों में लिए फिरते हैं और जिसकी बदौलत एक हकीर सा इंसान भी जिसे बजाहिर लोगों ने धुतकार रखा हो महसूस करता है कि उसकी हस्ती भी अपनी जगह पर कुछ है। ये अंदरूनी सहारा न हो तो इन हालतों में जब हमारा नफ्स इज्तमाई नाकाम होकर हमारा साथ छोड़ देता है, दुनिया बहुतों के लिए जहन्नुम बन जाए। मैं कहता हूँ बहुतों के लिए, क्योंकि जहाँ तक ये एहसास के एक आला और फास्ती हमारे आमाल और अफ़ाल को देख रही है, बाज लोगों में तो बड़ा कवी होगा, बाज में खफीफ। गो बाज तबीयतों की साख्त ही ऐसी है कि उनमें ये एहसास बनिस्बत दूसरों के ज्यादा शिद्दत के साथ जागुजी हो। लिहाजा मैं समझता हूँ कि जितना ये एहसास किसी दिल में कवी होगा उतना ही मजहब से उसे ज्यादा गहरा लगाव होगा। लेकिन फिर उसके साथ मुझे ये भी यकीन है कि जो लोग इससे इनकार करते हैं वो अपने आप को धोखा देते हैं, क्योंकि थोड़ा हो या बहुत ये एहसास उनके अंदर भी मौजूद होगा। अल्लामा इकबाल कुरानी आयात की रोशनी में दुआ की तजल्लियात के कायल थे। वो अपने खुतबे में फरमाते हैं, बाएतबार नफ्सियात दुआ या इबादत एक जिबिल्ली अमर है और फिर जहाँ तक हुसूल इल्म मार्फत का ताल्लुक है हम इसे गौर व फिक्र से मुशाबा ठहराएंगे। ये दूसरी बात है कि इसका दर्जा गौर व फिक्र से कहीं ऊंचा है, मगर फिर गौर व फिक्र की तरह वो भी तहसील और इक्तसाब ही का एक अमल है जो बहालत दुआ एक नुक्ते पर मरकूज हो जाता है और कुछ ऐसी ताकत और कुव्वत हासिल कर लेता है जो फिक्र महज को हासिल नहीं। फिक्र की हालत में तो हमारा जहन हकीकत मुतल्लका का मुशाहिदा कर रहा होता है और उसके आमाल और अफ़ाल पर नजर रखता है, लेकिन दुआ की सूरत में वो आहिस्ता गाम कुलियत की मंजिल ब मंजिल रहनुमाई को छोड़कर फिक्र से आगे बढ़ता और हकीकत मुतल्लका पर तसर्रुफ हासिल करने की कोशिश करता है ताकि यूं बिल इरादा उसकी जिंदगी में हिस्सा ले सके। दुआ भी एक हयाती अमल है जिसमें हम दफतन महसूस करते हैं कि हमारी बेनाम शख्सियत की जगह भी किसी बहुत बड़ी और वसी जिंदगी में है। हमारी बेनाम सी शख्सियत की जगह भी किसी बहुत बड़ी और वसी तर जिंदगी में है। लिहाजा दुआ ख्वा इनफरादी हो ख्वा इज्तमाई, ज़मीर इंसानी की इस नहायत दर्जा पोशीदा आरजू की तर्जुमान है कि कायनात के हौलनाक सुकूत में वो अपनी पुकार का कोई जवाब सुने। ये इंकशाफ व तजस्सुस का वो अदीमुल मिसाल अमल है जिसमें तालिब हकीकत के लिए नफी जात ही का लम्हा अस्बात जात का लम्हा बन जाता है और जिसमें वो अपनी कदर कीमत से आशना होकर बजा तौर पर समझता है कि उसकी हैसियत कायनात की जिंदगी में सचमुच इकफाल उनसर की है। दुआ इंसानी जिबिल्लत में मुजमिर है या ये खारजी तसव्वुर है जिसे मजहब या समाज ने जन्म दिया है लेकिन ये तारीखी एतबार से साबित है कि हर माशरे और हर फॉर्म में दुआ मांगने का कोई ना कोई तस्वुर मौजूद रहा है और हनूज जारी है। आज के साइंसी दौर में अगरचे कुछ अशखास इस बात पर यकीन रखते हैं कि दुआ से कुछ हासिल नहीं होता, लेकिन वो भी समाज की पैरवी में दुआ मांग लेते हैं। हाँ, कभी कभी अकल के पुजारी इन मादियत परस्त इंसानों के दिल भी उदास हो जाते हैं और वो भी अपने दिल में किसी बरतर हस्ती के वजूद की रोशनी महसूस करते हैं। दुआ चाहत व अकीदत का इजहार है। दुआ एक पुकार है, मदद के लिए, तलब रहमत के लिए, तवज्जो और इल्तफात के लिए। दुआ अपने हजन व अलम के गम के बयान से दिल का बोझ हल्का करने का नाम है। दुआ मजहब की जबान में याद इलाही और कुर्ब इलाही है। बंदा अपने खुदा के सामने दस्त बस्ता खड़ा होकर उसकी हम्द करता है, उसकी किबरियाई बयान करता है, उसके सामने झुककर उसकी ताजीम बजा लाता है और सजदा रेजियों से उसकी उलू एशान का इकरार और ऐलान करता है। ये सब कुछ अबदियत के मज़ाहिर हैं, बंदे और खुदा के बाहमी ताल्लुक की अलामत और सूरतें हैं। मोहब्बत का ये ताल्लुक दो तरफा होता है और यही दोस्ती का मसलक है। जब बंदा अल्लाह के अस्माए हुसना से उसे पुकारता है, उसकी शान रबूबियत के तसव्वुर से सरशार होकर उसका शुक्र गुजार होता है, तो अल्लाह ताला भी उस बंदे को करता है और याद रखता है। कुरान हकीम में अल्लाह ताला ने फरमाया, फस्कुरूनी अस्कुरकुम वश्कुरूली वला तकफुरून। सूरह बकरा सूरह नंबर 2 आयत नंबर 152 तर्जुमा। बस याद रखो तुम मुझे, मैं याद रखूंगा तुम्हें, और शुक्रगुजार बनो मेरे और ना करो ना शुक्री मेरी। नमाज मुकम्मल और जामे दुआ की शक्ल है, इसलिए इरशाद बारी ताला है, वह अकिमिस सलाता लिज़िक्री। सूरह ताहा सूरह नंबर 20 आयत नंबर 14 तर्जुमा। और नमाज कायम करो मेरी याद के लिए। इकबाल इसके कायल थे कि अल्लाह ताला जब चाहे बंदे की पुकार का जवाब देता है। अपने एक मकाले में लिखते हैं, खुदी की हकीकी आजमाइश ये है कि आया वो दूसरी खुदी की पुकार का जवाब देती है। क्या हकीकत मुतल्लका हमें जवाब देती है? ये जवाब देती है कभी तो एक झलक के तौर पर, कभी झलक से ज्यादा। मिसाल के तौर पर मुसलमान सूफियों के निजाम में हकीकत मुतल्लका से बराह रास्त ताल्लुक पैदा करने के लिए कई तरीके और रियाजतें ईजाद की गई हैं, लेकिन हक यह है कि ना तो कोई इबादत, ना कोई झलक और ना ही किसी किस्म की कोई रियाजत इंसान को मोहब्बत मुतल्लका की तरफ से जवाब मिलने की मुस्तहक बना सकती है। वाकईतन इसका इन्हिसार मजहब की जबान में लुत्फ व करम है। दुआ का ये मफहूम नहीं कि अमल से दस्तबरदार हो जाए, और ना ही दुआ बेअमली का मदावा है। नतायज अमल से पैदा होते हैं, दुआ जज्बा अमल को उभारती है। दुआ आमाल की कोताहियों को दूर करने का अमल है। बेअमल इंसान की दुआ की कोई अहमियत नहीं। अल्लामा इकबाल इंसान के अमल को इतनी अहमियत देते हैं कि बकौल उनके कायनात की हर शय में दम खम और जेब जीनत इंसान के दम कदम से है। इंसान की अनथक मेहनत और जद्दोजहद से आलम रंगो बू आबाद है और इसमें हर लम्हा नई चीजें मारे से वजूद में आ रही हैं। इंसान अपने अंदाज अमल से नए जहान तख्लीक करता है और जिंदगी को नई तफसीर और अपने इरादों को नई ताबीरें बख्श रहा है। इसरारे खुदी में अपनी नजम नियाबत इलाही में फरमाते हैं, जिंदगी बख्शदज एजाज अमल, नी कुनद तजदीद अंदाज अमल, जलवा हा खैजद नफसे पाए ऊ, सद कलीम आवा राय सीना ए तूर। जिंदगी रामी कुनद तफसीर ऊ, नीद हद ई ख्वाबरा ताबीर नू। इकबाल बुनियादी तौर पर जिद्दोजहद और तजदीद अमल के मुफक्किर हैं, लेकिन वो दुआ के मुनकर भी नहीं। वो दुआ को कुर्ब इलाही, तक़वियत क़ल्ब और तक़वियत अमल का बायस समझते हैं और इस पर यकीन रखते हैं कि बंदा दुआ के तसव्वुर के बगैर अपनी हस्ती को पहचान नहीं सकता और अमल के बगैर मकामात खुद ही तय नहीं कर सकता। दुआ और अमल इंसान को लामहदूद हस्ती की नौ बनौ तजल्लियात से मुंसलिक करती है। इकबाल बंदे की पुकार और खुदा के जवाब को इस अंदाज में बयान करते हैं, अफलाक से आता है नालों का जवाब आखिर, करते हैं खिताब आखिर, उठते हैं हिजाब आखिर। अहवाल मोहब्बत में कुछ फर्क नहीं ऐसा, सोजे तबो ताबे अव्वल, सोजे तबो ताबे आखिर। मैं तुझको बताता हूँ तकदीरे उमम क्या है, शमशीर व सना अव्वल ताऊ सरुबाब आखिर, था जब्त बहुत मुश्किल इससे मानी का, कह डाले कलंदर ने असरार किताब आखिर। इकबाल के मंदरजा बाला अशआर कुरान की इस आयत की तफसीर मालूम होते हैं। व इजा सअला का इबादी अन्नी फइन्नी करीब उजीबु दावत दाई इजा दानी फलयस्तजीबु ली वलयुमिनु बी लअल्लहुम यरशुदून। सूरह बकरा सूरह नंबर 2 आयत नंबर 186। तर्जुमा, और जब पूछे तुमसे मेरे बारे में तो बेशक मैं तो करीब ही हूँ, जवाब देता हूँ मैं पुकारने वाली की पुकार का, जब पुकारता है वो मुझे तो चाहिए कि वो मुझे जवाब दें, हुक्म माने मेरा और यकीन रखे मुझ पर ताकि वो राह रास्त पा लें। हवाला जात नंबर 1 नजीर नियाजी सैयद इकबाल के हुजूर, इकबाल अकादमी पाकिस्तान 1981 सफा 359 ता 361। नंबर 2 एजाज अहमद मजलूम इकबाल शेख शौकत शौकत अली प्रिंटर्स 1985 सफा 117 ता 119। नंबर 3 इकबाल मोहम्मद शेख तश्कील जदीद इलाहियात इस्लामिया मुतरजम नज़ीर नियाज़ी बज़्म इकबाल लाहौर 1983 सफा 192। नंबर 4 आईजन सफा 194 193। नंबर 5 कन्फ्यूशियस की तालीमात का निचोड़ एनालिसिस की किताबी शक्ल में मौजूद है, इसकी अंग्रेजी तर्जुमे को 1997 9/2 को अपडेट किया गया, इसकी नकल इंटरनेट पर मौजूद है, सफा 51 मुलाहिजा कीजिए। नंबर 6 अब्दुल वाहिद सैयद मुइनी वकालात इकबाल आईना अदब लाहौर 1988 सफा 1997 197 198। नंबर 7 सफ़ीउर रहमान मुबारकपुरी अर्रहीक़ुल मक्तूम दारुल कुतुब असलफिया शीश महल रोड लाहौर 1998 सफ़ा 293 ता 296। नंबर 8 अईजन सफ़ा 347 ता 374। नंबर 9 इकबाल मोहम्मद शेख तश्कील जदीद इलाहियात इस्लामिया मुतरजम नज़ीर नियाजी बज़्म इकबाल लाहौर 1983 सफ़ा 134। नंबर 11 अईजन सफ़ा 135 36। नंबर 12 इकबाल मोहम्मद शेख मैक टैगरेट का फलसफा फिक्र, ये मकाला लंदन के आर्ट एंड लेटर्स के अव्वल शुमारे में 1932 में सफ़ा 25 ता 31 शाया हुआ था। अल्लामा इकबाल का तसव्वुरे जहदे मुसलसल, अल्लामा इकबाल का पैगाम सही अमल उनके इस तसव्वुर पर मबनी है कि कायनात का जर्रा जर्रा मुतहर्रिक है, हर दम तख्लीक का अमल जारी है और ये कायनात वसी हो रही है, इस आलम रंगोबू के अलावा पर्दा गैब में कई और जहान भी हैं, ये इंसान का काम है कि वो इन जहानों की जस्तजू और तलाश करे। अल्लामा इकबाल के नज़दीक इस मुतहर्रिक कायनात में इंसान की जिंदगी का मकसद महज हरकत नहीं बल्कि एक वाज़ह नज़्मुल ऐन के लिए सरगर्म अमल रहना है, मकसद हयात यह है कि इंसान खुदा के नायब की हैसियत से अपनी तख्लीकी सलाहियतों को बरुए कार लाए और लाता रहे और अपनी खुदी की तामीर और इस्तेहकाम के लिए मसरूफ अमल रहे। इकबाल इंसान के मुस्तकबिल के बारे में पुरुम्मीद है, उनका ख्याल है कि इंसान के इर्तका का यह सिलसिला जारी रहेगा और वह अपने जज्बा इश्क और अमल पहम से नए नए जहान आबाद करता रहेगा। जहां और भी हैं अभी बेनुमूद के खाली नहीं है खमीर वजूद, अल्लामा इकबाल का हर की नजरिया नजरिया कायनात और अजमत आदम का तसव्वुर इंसान को रजाइयत अता करता है और यह दर्ज देता है कि इंसान अपनी बेपनाह सलाहियतों के जरिए अपने शब रोज बदल सकता है, ये दुनिया सही और कोशिश और तदबीर की दुनिया है, इसमें नतज अमल और बेअमली की बुनियाद पर मुरतब होते हैं, कदम खुद ब खुद नहीं उठते उठाए जाते हैं, बेअमल लोग तारीख दीनी तालीमात और जमीनी वसाइल से कोई फायदा हासिल नहीं कर सकते, मेहनत और अमल के बलबूते पर सम्राट हासिल होते हैं, कामयाबियां और कामरानियां उनके नसीब में होती हैं जो उनकी तलब करते हैं और इनके हुसूल के लिए अंत तक मेहनत भी करते हैं। फरमाने खुदाबंदी है अन्नी ला उदी ओ अमल आमिल मिनकुम इन ذكر او انثى, ترجمہ, بے شک میں تم میں سے کسی عامل کا مرد ہو یا عورت عمل ضائع نہیں کرتا. سورہ آل عمران, سورہ نمبر 3, آیت نمبر 195. اقبال کا پیغام صحیح و عمل آفاقی ہے, اس میں کسی قوم, نسل اور علاقے کی تخصیص نہیں ہے. ان کے نزدیک انسان کی عظمت کا راز طلب جستجو اور محنت و عمل میں مضمر ہے. تاریخ گواہ ہے کہ وہی قوم خوشحال اور غالب رہی ہے جس نے افکار تازہ کو جنم دیا اور ماضی کی اچھی میراث کو باقی رکھتے ہوئے نئے نئے تجربات اور نئی نئی تحقیقات سے دنیا کو روشناس کرایا. ایسی زندہ قوموں کے اولو العزم افراد کی قوتوں اور کاوشوں سے علوم و فنون کے اسرار کھلتے ہیں اور بنی نوع انسان کو نئی نئی ایجادات سے بہرایاب ہونے کا موقع ملتا ہے. ایسے افراد حیات انسانی کو نئی جہتوں سے آشنا کرتے ہیں اور عظمت آدم کے نقوش سفت کرتے چلے جاتے ہیں. زندہ و منظم قومیں کسی ایک مقام پر رکتی نہیں, وہ کوئی منزل قبول نہیں کرتی بلکہ مسلسل آگے بڑھتی رہتی ہیں. چونکہ ان کو اپنی صحیح عمل کے ثمرات روز مرہ زندگی میں نظر آتے ہیں, اس لیے وہ پر امید اور پرجوش ہو کر زیادہ حوصلہ مندی سے محنت کرتی ہیں. اپنے اعمال اور اپنی پالیسیوں کا تنقیدی جائزہ لے کر روشن مستقبل کی تعبیر کرتی ہیں. نشاں وہی ہے زمانے میں زندہ قوموں کا کہ صبح و شام بدلتی ہیں ان کی تقدیریں. اس کے برعکس جو قوم فرسودہ نظاموں سے چمٹی رہتی ہیں, اصلی تقاضوں سے غافل رہتی ہیں اور قوم کے بیشتر افراد بے عملی کا شکار رہتے ہیں, وہ قوم پست ہمت اور محتاج ہو کر آخر کار مغلوب و محکوم ہو جاتے ہیں. دنیا میں غربت و افلاس کی یہ وجہ نہیں کہ قدرتی وسائل کی کمی ہے, بلکہ اس کا سبب یہ ہے کہ کئی افراد بے عمل اور کاہل ہیں اور کئی ظالم و بددیانت. ایک طرف بے عملی اور بے روزگاری کا دور دورہ ہے اور دوسری طرف وسائل اور دولت کی غیر منصفانہ تقسیم ہے. اللہ تعالیٰ نے زمین کو رزق کے وسائل سے بھر دیا ہے اور کرۂ ارض کے حالات کو پیدائش رزق کے لیے موزوں بنایا ہے. قرآن حکیم اعلان کرتا ہے, وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا إِنَّ اللَّهَ لَغَفُورُ الرَّحِيمُ. ترجمہ, اگر تم اللہ کی نعمتوں کا شمار کرنا چاہو تو ان کا حساب نہ کر سکو گے, بے شک اللہ تعالیٰ نہایت ہی بخشنے والا اور مہربان ہے. سورہ نحل, سورہ نمبر 16, آیت نمبر 18. عظمت آدم کے نقیب علامہ اقبال نے اپنی نثری اور شعری تخلیقات میں پرکشش اور پراثر انداز میں یہ حقیقت بار بار واضح کی ہے کہ یہ دنیا عمل کی دنیا ہے. اس میں صرف محنت اور عمل کا پھل ملتا ہے. انسان کمزور اور بے بس نہیں اور اس کا مقدر تباہی اور زوال نہیں, بلکہ انسان کو خدا نے اپنے نائب کی حیثیت سے بے پناہ اختیار بخشا ہے اور وہ اپنے عمل سے مضبوط تر اور لافانی ہو سکتا ہے. علامہ اقبال کے کلام میں جا بجا یہ پیغام ملتا ہے کہ تسخیر کائنات, تعمیر خودی, عقل تدبیر کوش اور عشق تقدیر شکن ایک ایسے آدم نے مجسم ہونے کے لیے بے قرار ہے جس کے کارناموں سے نئے جہان تخلیق ہوں گے. صد حیف ہے آدم کی اس اولاد پر جو خدا کی اس وسیع و عریض زمین سے ابھی تک اپنے لیے رزق بھی حاصل کرنے سے قاصر ہے. وہ قوم عظمت آدم کی کیسے وارث ہو سکتی ہے جو تن و روح کا رشتہ برقرار رکھنے کے لیے دیگر اقوام کے آگے کشکول پھیلاتی ہے. جس قوم کو خدا نے برف پوش پہاڑ عطا کیے ہیں, جس کی سرزمین میں دریا معزن ہیں اور وادیاں سونا اگلنے کے لیے بیتاب ہیں, اور جس کا متصل نظام آبپاشی پوری دنیا کے نظاموں سے وسیع ہے, وہ قوم اپنے افراد کے لیے بنیادی ضروریات زندگی بھی فراہم نہ کر سکے تو ایسی قوم کا دنیا میں کیا مقام ہوگا؟ چڑیا جیسی ناتواں مخلوق بھی صبح سویرے اپنے آشیانے سے نکلتی ہے اور تلاش رزق کے لیے محو پرواز ہو جاتی ہے. شام کو نہ صرف خود سیر و سیراب ہو کر لوٹتی ہے بلکہ اپنے نوزائیدہ بچوں کی خوراک کا بھی اہتمام کر لیتی ہے. علامہ اقبال غیور و جسور قوم کو در سے خود کفالت دیتے ہوئے فرماتے ہیں, در جہاں بالوں پر خویش کشودن آموز کے پریدن ستواں با پرو بال دگراں. یعنی جہاں میں اپنے بالوں پر کھولنا سیکھو کہ دوسروں کے بالوں پر سے پرواز ممکن نہیں. مغرب کی مادی ترقی کے راز کا ایک پہلو یہ بھی ہے کہ ہر فرد اپنے آپ کو تنہا محسوس کرتا ہے, اس لیے وہ اپنی زندگی خود بنانے کے لیے فکر مند رہتا ہے. وہ اپنی صلاحیت اور اپنے وسائل پر بھروسہ رکھتا ہے, غیروں پر انحصار نہیں کرتا. وہ خود ہی اپنے لیے راستے ڈھونڈتا ہے, اپنی زندگی کے طرز اور اسلوب کا انتخاب کرتا ہے. انفرادیت پسندی کے اس نظریے نے یورپ کے انسان کو بے قراری اور بیتابی کے ساتھ ساتھ کامیابیوں کا لذت شناس بنایا ہے۔ علامہ اقبال حقیقت شناس، عملیت پسند اور مستقبل بین مفکر ہیں۔ انہوں نے مغرب کی آزادی افکار کی روش کو سراہا ہے۔ انہوں نے اہل مغرب کے علمی اور سائنسی کارناموں کی تعریف کی ہے اور مسلمانوں کو واشگاف الفاظ میں سمجھایا ہے کہ اہل مغرب کے غلبے اور ترقی کا سبب ان کا علم و فن ہے۔ مغربی معاشروں کی خوشحالی اور ان کی سیاسی و مادی قوت کی وجہ رقص و سرور، بے حجابی اور بے دینی نہیں بلکہ سائنس و ٹیکنالوجی اور جدید سماجی علوم ہیں۔ فرماتے ہیں، قوت مغرب نہ از چنگ و رباب، نیز رقص و رقص دختران بے حجاب، نیز سحر ساحران لال عروس، نیز اوریاں ساقو نے از قطع موست، محکمی اوران از لادینی از، نے فروغش از خط لاتینی از، قوت افرنگ از علم، علم و فن است، از ہمی آتش چراغش روشن است۔ یعنی مغرب کی قوت چنگ و رباب کی وجہ سے ہے، نہ دختران بے حجاب کے رقص کی وجہ سے ہے۔ ان کی قوت کا سبب نہ تو لالہ رخ اور جادو اثر حسینائیں ہیں، نہ ہی ننگی پنڈلیاں اور کٹے ہوئے بال ہیں۔ ان کی محکمی ان کی لادینیت کی وجہ سے نہیں، اور نہ ہی ان کی ترقی کا سبب لاطینی خط ہے۔ دراصل افرنگ کی قوت ان کے علم و فن کی وجہ سے ہے، اور اسی آگ سے اس کا چراغ روشن ہے۔ اگرچہ علامہ اقبال کا پیغام صحیح و عمل آفاقی ہے، اور ان کے مخاطب تمام بنی نوع انسان ہیں، اس لیے وہ تاریخ عالم سے مثالیں پیش کرتے ہیں اور مجموعی لحاظ سے انسان کے مستقبل کے بارے میں فکر مند ہیں، لیکن مسلمانوں کی تاریخ اور ثقافت ان کی خصوصی دلچسپی کے موضوعات ہیں۔ وہ مسلمانوں کی ذوب و حالی اور بے عملی پر دل گرفتہ تھے۔ انہوں نے مسلمانوں کو بار بار تلقین کی کہ وہ اپنی روحانی میراث کو برقرار رکھتے ہوئے سائنس اور ٹیکنالوجی میں اہل مغرب سے استفادہ کریں۔ انہوں نے یہ بھی وضاحت کی تھی کہ استقرائی طرز فکر کے اصل بانی مسلم مفکرین تھے، اور اس طرز فکر کو یورپ نے آگے بڑھایا، اور اس کی بنیاد پر نئی نئی ایجادات معارض وجود میں آئیں۔ اقبال برملا انداز میں کہتے ہیں کہ مسلم قوم ہو یا غیر مسلم، جس نے بھی ہمت اور محنت کی اسی نے اختیار اور اقتدار حاصل کیا۔ انسان بے پناہ صلاحیتیں اور قوتیں ہیں، اگر ان کو بروئے کار لایا جائے تو گوہر مقصود ہاتھ آ سکتا ہے، ہر منزل مل سکتی ہے۔ ہاں، بغیر عزم اور جد و جہد کے کچھ ہاتھ نہیں آتا۔ فرماتے ہیں، بے محنت پہم کوئی جوہر نہیں کھلتا، روشن شرر پیشہ سے ہے خانہ فرہاد۔ جہد مسلسل کے لیے نہ صرف مستقل مزاجی اور علم و دانش ضروری ہے، بلکہ اصلی تقاضوں اور جدید علمی حقائق سے آگہی بھی ضروری ہے۔ زرعی معاشرے اگر پرانے اور متروک طریقوں سے محنت کرتے رہیں، اور پسماندہ معاشرے پرانی آلات حرب بناتے رہے، تو واضح بات ہے کہ وہ ترقی پذیر اور ترقی یافتہ معاشروں کا مقابلہ نہیں کر سکتے۔ اس لیے یہ لازم ہے کہ ہر دور میں نظریات و افکار پر باقاعدہ نظر ثانی ہوتی رہے، اور نئی تحقیقات اور نئے تجربات سے استفادہ کرتے ہوئے عمل کی راہوں اور طریقوں کو متعین کیا جائے۔ جہد مسلسل ایک طرف نظم و لینی ہونا چاہیے، اور دوسری طرف روح اثر سے مملو اور جدید آہنگ ہونا چاہیے۔ وہ قوم کبھی روبہ زوال نہیں ہوتی جو اپنے اعمال کا محاسبہ کرتی رہتی ہے۔ اعمال صالح کا تسلسل زوال کو دور رکھتا ہے۔ یونانی مفکرین کا یہ نظریہ تھا کہ ریاست ایک نامیاتی وجود رکھتی ہے، انسان کی طرح اس کی بھی ایک عمر طبعی ہوتی ہے۔ ابن خلدون نے بھی قوموں کے عروج و زوال کے حوالے سے ریاستوں اور تہذیبوں کی طبعی عمروں پر بحث کی ہے۔ شیپنگلر نے ہر تہذیب و ثقافت کو دوسری تہذیب و ثقافت سے الگ تھلگ اور علیحدہ ثابت کرنے کی کوشش کی ہے۔ اس نے بھی عروج و زوال کے زمانوں کا تذکرہ کیا ہے۔ الغرض، تاریخ عالم کو سامنے رکھتے ہوئے اکثر مفکرین نے یہ نتیجہ اخذ کیا ہے کہ ہر تہذیب کے عروج کے بعد اس کا زوال یقینی ہے۔ اس نتیجے کو قطعی اور حتمی تسلیم نہیں کیا جا سکتا۔ کارل مارکس نے یہ پیشن گوئی کی تھی کہ اشتراکیت کا انقلاب سب سے پہلے انگلستان میں آئے گا، لیکن ایسا نہیں ہوا، کیونکہ انگلستان اپنی معاشی پالیسیاں وقت کے تقاضوں کے مطابق بدلتا رہا۔ رفاہی ریاست کے تصور نے اشتراکیت کے انقلاب کا راستہ روک دیا۔ اقبال کا یہ کہنا صحیح ہے کہ انگریزی قوم میں واقعات کو سمجھنے اور تجربات سے فائدہ اٹھانے کی حس بہت تیز ہے۔ اگر جنگ عظیم اول اور جنگ عظیم دوم کی تباہ کاریوں और उसके समाजी असरात को सामने रखा जाए तो ये कहा जा सकता है कि इकबाल की ये पेशगोई सही साबित हुई कि ये तहजीब अपने खंजर से आप खुदकुशी करेगी। लेकिन अहले यूरोप ने इन जंगों के तजुर्बात से बहुत कुछ सीखा, उन्होंने अपनी गलतियों और खामियों को दूर किया और जहद मुसलसल से तकद्दुम और तरक्की की मनाजिल जिस सरत से तय की उसकी मिसाल तारीख इंसानी में नहीं मिलती। इसलिए अकली लिहाज से हर कमाले राज जवाले मुकम्मल सच्चाई नहीं, ये कमजोर और बेअमल कौमों की मनपसंद सोच और खुशफहमी है। वो ताकतवर अकवाम के बारे में ये कहकर अपने आप को तसल्ली देती हैं कि उनका जवाल शुरू हो चुका है, जबकि हकीकत यह है कि अगर ताकतवर कौम अपनी पॉलिसियों पर नजरसानी करती रहे, अपनी गलतियों को ना दोहराए, अपने तर्ज अमल में वक्त के हकायक के मुताबिक तब्दीलियां करती रहे, तो शायद उसकी तरक्की को कभी जवाल ना आए। इकबाल इस ख्याल के हामी है कि जहद अगर वाकई मुसलसल हो और उसकी जहद दुरुस्त हो तो इंसान को कभी जवाल नहीं आ सकता। पार्ट नंबर 6 यहाँ मुकम्मल होता है।